नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी। कार्यक्रम साथीसँग मनका कुराको यो अर्को अध्याय लिएर आइसकेको छु म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता।
र सविता सँगै म पनि छु है जिग्री, म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर मेरो तर्फबाट पनि कार्यक्रममा तपाईँलाई धेरै धेरै स्वागत अनि न्यानो न्यानो माया छ है जिग्री।
पक्कै पनि साथी, तपाईँलाई थाहा छ आज हामी दुवैजना मख परेका छौँ कि एकदमै, र त्यो मख पर्नुको कारण भनेको हाम्रो प्यारो प्यारो साथी तपाईँ नै हुनुहुन्छ है।
हो नि जिग्री, तपाईँले दिने खुसीले नै आज हामी एकदमै दङ्ग परेका छौँ, र त्यो खुसी के हो भनेर जिग्रीले भन्ने हो नि त सविता।
भन्ने हो नि सबिन, साथीलाई भन्ने सुनाउने भनेर त हामी आएका छौँ। ल किन भन त तिमी नै।
हो नि, फेरि हाम्रो जिग्रीले त थाहै होला नि खुसीबाट दुई गुणा भनेर, त्यही भएर पनि हाम्रो यो खुसी त जिग्रीलाई बाँड्नै पर्यो नि, के कसो जिग्री?
सही हो सबिन, बरु यो हाम्रो खुसी चाहिँ बाँडिहालौँ न त हाम्रो साथीलाई, हुँदैन?
भइहाल्छ नि।
नमस्ते, मेरो नाम हेमबहादुर थापा। मैले साथीसँग मनका कुरा धेरै अघिदेखि नै सुन्दै आइरहेको थिएँ। हामी अपाङ्ग मात्र नभएर सपाङ्गहरूलाई पनि यसले धेरै सपोर्ट गरेको छ। महिलाहरूका लागि एकदम त्यो इम्पोर्टेन्ट भाग त्यो नाटकहरूका, महिलाहरूलाई अब मिन्स हुँदा के गर्नुपर्छ होइन, कसरी सरसफाई गर्नुपर्छ, कस्तो कस्तो खानेकुरा खानुपर्छ सुनेको थिएँ। अनि त्यसले गर्दा मलाई हामीले त्यो गाउँघरमा महिलाहरूलाई मिन्स हुँदाखेरि आफ्नो कुरा खुलेर राख्न सक्दैन नि, त्यो नसक्दाखेरि साथीसँग मनका कुराले गर्दा एकजना दिदीलाई हामी दिदी बहिनीहरू बसेर सुन्दाखेरि त्यो दिदी बहिनीहरूले आफ्नो कुरा चाहिँ मसँग सेयर गर्न सक्नुभएको थियो कि दाइ कति राम्रो थियो है यो कार्यक्रम भनेर मैले रेकर्ड गरेर अनि दिदीलाई बहिनीलाई सुनाएँ। सुनिसकेपछि त्यो दिदी बहिनीहरूले चाहिँ यस्तो अन्त यस्तो राम्रो राम्रो कार्यक्रम सुन्दो रहेछ काँडा पाइस भने अनि त्यो दिदी बहिनीहरूले पनि सुन्नु है। अनि त्यसपछि अहिले पनि उहाँले सम्झिरहनुहुन्छ कि साथीसँग मन कुरा प्रत्येक भागहरू सुन्छौँ हामीले यसले कसरी हुन्छ भने मैले यो रेडियोबाट यो बार यस्तो टाइममा आउँछ भनेर लगाइदिएँ। अनि सुरु सुरुमा त अलिकति लाज लाग्यो जस्तो कस्तो कस्तो भयो होइन, कुरा खुल्दै जाँदा अनि यस्तै प्रष्ट रूपमा बोल्दै जाँदा दिदी बहिनीसँग अनि फेरि गएर कहीँ कहीँ ठुल्ठुला कार्यक्रममा गएर पनि यो साथीसँग उनको कार्यक्रम यति भाग सुन्नु सबैलाई भने अपाङ्गहरूलाई पनि मौका र चाह दिने भने पनि उनीहरू पनि घर बसेर रेडियोहरू सुनेर पनि धेरै कामहरू गर्न सक्दो रहेछन् भन्ने कुरा मैले आफैलाई पनि चिन्न सकेँ। अनि साथीसँग उनको कार्यक्रमहरू धेरैलाई सुन्न पनि प्रेरित गरेँ। गाउँमा महिला दिदी बहिनीहरू मिन्स हुँदा कस्तो कस्तो खानेकुरा खानुपर्छ, कतिखेर आराम गर्नुपर्छ भन्ने कुरा थाहा नभएर पनि कति मानिसहरू दुःखै हुँदाखेरि के केले सेक्नु भयो, तातो पानी सेक्ने, आवश्यक पर औषध नखाने भनेर त्यो भागमा सुनेको थियो। अनि त्यो भाग म गाउँमा गएर भन्दाखेरि उहाँले सुन्नु अनि खुसी हुनुभएको थियो त्यो भागहरू, मलाई एकदम मन परेको भागै त्यही हो।
दिदी जिग्री, हाम्रो कार्यक्रम सुनेर आफ्नो जीवनमा यति धेरै कुराहरू परिवर्तन गर्नुभएकोमा गुल्मीको जिग्री हेमबहादुर थापालाई धेरै धेरै धन्यवाद छ है। आगामी दिनमा पनि यसरी नै हामीलाई माया गर्दै गर्नु होला है।
पक्कै पनि, हाम्रो कार्यक्रम सुनेर महिनावारीको समयमा किन सरसफाई गर्नुपर्छ भन्ने कुरा आफूले मात्रै बुझ्नु भएन कि आफ्नो दिदी बहिनी र केटी साथीलाई पनि आफूले जानेको कुरा सिकाउनु भयो, अनि कार्यक्रममा उठाउने विषय वस्तुको बारेमा पनि भन्नुभयो र कार्यक्रम सुन्नको लागि पनि भन्नुभयो उहाँलाई।
हो नि, अझ त्यति मात्रै नभएर उहाँले आफ्नो पढाइलाई सुधार गर्नुभयो जसले गर्दा उहाँको पढाइ राम्रो पनि भयो नि, गजब भयो नि त सविता।
सही हो सबिन, साथी हाम्रो कार्यक्रमले तपाईँको जीवनमा पारेका प्रभावहरू सँगसँगै हामीले कार्यक्रमलाई कसरी राम्रो बनाउन सक्छौ र के कस्ता कुराहरू सुधार गर्नुपर्छ भनेर पनि हामीलाई सल्लाह सुझाव दिनुहोला भन्दै सुन्ने होइन त सबिन आजको शिवानीको कथा।
सुन्ने नि सविता जिग्री, किन नसुन्ने, मैले मात्र होइन तिमी म अनि हाम्रो प्यारो प्यारो जिग्री सँगै मिलेर सुनौ न त आजको शिवानीको कथा।
एकछिन उहाँलाई हेर्दै गर्नुहोस् त, म सरसँग कुरा गरेर आउँछु। जयनेपाल सर, एकजना युवती यहाँ आत्तिएर रुँदै आउनु भएको छ, उहाँको अवस्था हेर्दा धेरै दिनदेखि रुएको देखिन्छ, मुख पुरै सुकेको छ, उहाँ एकदमै डराउनु भयो जस्तो छ साहब, उहाँ सिधै तपाईँलाई भेट्न भन्दै हुनुहुन्छ, भित्र ल्याउँ साहब।
हुन्छ, उहाँलाई भित्र ल्याउनुहोस्।
हस् साहब, हल्ला साहब, उहाँलाई भित्र लिएर हिँड्नुहोस् त। जय नेपाल साहब।
जय नेपाल
साहब, उहाँ नै हो।
ए ल बहिनी, त्यहाँ कुर्सीमा बस्नु न अनि तपाईँहरू बाहिर जानुहोस्।
हस् साहब।
सर, त्यो अपराधीलाई समात्नुहोस् सर।
बहिनी नहातिनुहोस्, हामी त्यो अपराधीलाई समात्छौँ। तर तपाईँको समस्या के हो भन्नुहोस् त
सर. त्यसलाई जसरी भए पनि समात्नु है सर. मेरो जिन्दगी त्यसले झन्डै बर्बाद गर्यो सर.
बहिनी तपाईँ ढुक्क हुनुभयो हुन्छ, हामी जसरी पनि समात्छौँ. बरु यो पानी पिउनुहोस् अनि एकछिन शान्त हुनुहोस्. अहिले ठिक छ तपाईँलाई?
ठिक छ सर.
अनि बहिनी तपाईँको नाम चाहिँ?
मेरो नाम शिवानी सर.
शिवानी बहिनी, तपाईँ किन यसरी दौडिँदै आउनुभएको भन्नुहोस् त, अनि को अपराधलाई समात्नु भन्नुभएको?
सर, मलाई विदेश पठाइदिन्छु भनेर मलाई मेरो फुपूको छोराले इन्डिया लगेर बेच्न लागेको थियो.
के भन्नुभएको तपाईँले?
सर, त्यसले मलाई बेच्न लगेको थियो. बल्ल बल्ल भागेर यहाँसम्म आएको छु. प्लिज सर, मलाई बचाउनु सर. अनि त्यो दलाललाई जसरी भए पनि सजाय दिनुहोस् सर.
तपाईँ ढुक्क हुनुहोस्, तपाईँलाई बचाउने जिम्मा हाम्रो हो. तर तपाईँ चाहिँ कसरी त्यहाँ पुग्नुभयो?
कसरी भन्नु र सर, म गरिब परिवारमा हुर्केको मान्छे, घरमा म अनि आमा मात्र छौ. एक दिन मेरो फुपूको छोरा धेरै पछि हाम्रो घरमा आयो.
हेर शिवानी, मामा बित्नु भएपछि तिमीहरूलाई रेखदेख गर्ने कोही छैन, माइजू पनि बिरामी हुनुहुन्छ. अब भन त, तिमीले नकमाएर कसले कमाउँछ?
त्यो त हो, तर पनि दाई मलाई विदेश जान मनै छैन.
ल, विदेश जान मन छैन रे, तिमीले त्यसो भनेर हुँदैन नि बहिनी. अब भन त, तिमीले नकमाएर कसले कमाउँछ?
त्यो त हो, तर परदेशमा एक्लै कसरी जाने?
ल, कसरी जाने रे, कसरी एक्लै बस्ने रे? हेर बहिनी, तिमीले त्यसरी सोचेर हुँदैन क्या. अब हाम्रो गाउँको कतिजना बहिनीहरूलाई मैले विदेश पठाइसकेको छु, त्यो तिमीलाई पनि थाहा छ. उनीहरू पनि सुरुमा यस्तै भन्थे, तर अहिले हेर त मजाले कमाइरहन्.
त्यो त हो दाई, तर म घर छाडेर कहिले पनि काहीँ गएकै छैन.
हेर शिवानी, काम गर्न थालेपछि बिस्तारै बानी हुन्छ. मान्छेले जन्मिँदै घर बाहिर त कहाँ जान्छन् र? समय परिस्थितिले पो लाने हो त.
त्यो त हो.
अब मलाई नै हेर न, म पनि पहिला यस्तै सोच्थेँ, घर बाहिर जानै मन लाग्दैन थियो. तर पनि 10-10 वर्ष इन्डिया बसेर आएँ, ए घर आएँ त.
हुन त हो नि दाई, म त विदेश जाउँला, तर यी आमालाई के गरौँला?
ला हेर, अब फेरि माइजूको चिन्ता गर्न थाली यसले. म यहाँ हुन्जेल माइजूको केही चिन्ता गर्नु पर्दैन क्या तिमीले. म छु त, तिमी ढुक्क हौ न.
खोइ दाई, अब तपाईँ आफ्नै काममा बिजी हुनुहुन्छ, कसरी पो हुन्छ?
तेरिका, म त्यस्तो केही पनि बिजी हुन्न. अनि अर्को कुरा, तिमी नभएपछि माइजूले हेर्ने कर्तव्य मेरो पनि त हो नि.
त्यो त हो.
ल, तिमी नआउन्जेलसम्म म माइजूसँगै बस्छु, यति चाहिँ ढुक्क भए हुन्छ तिमी.
ठिकै छ नि त दाई.
के कुरा हुँदैछ भान्जा बाबु?
अब के कुरा हुनु माइजू, शिवानीले अब पैसा कमाउनु पर्छ भनेर सम्झाएको नि.
अब त्यो त पर्यो. ल, मैले खाजा बनाएको छु, खाऊ. शिवानी लायो तँलाई, अनि यो चाहिँ भान्जा बाबुलाई.
हस् माइजू.
अनि आमा, तपाईँ पनि खानुहोस् न.
ल, म पनि खान्छु, मैले उता राखेको छु.
हेर्नुहोस् माइजू, मैले शिवानीलाई राम्रो काम खोजिदिएको छु विदेशमा. विदेश जाऊ भनेको म आमालाई छाडेर कोही जान्न भन्छन्, अनि मैले पनि आमाको केही पनि चिन्ता लिनु पर्दैन, म हेर्छु भनेर भन्दै थिएँ क्या तपाईँ आउनुभन्दा पहिले.
अब भान्जाले पनि ठिकै भन्नुभएको हो, तँलाई राम्रो काम खोजिदिनु भएको छ अरे त. जान त जा, घरको दुःखलाई पनि त तैँले बुझ्नु पर्यो नि.
हुन्छ आमा, म विदेश जान्छु, घरको दुःखलाई मैले पनि त बुझेको छु.
ल, अब के गर्ने कसो गर्ने भान्जासँग सल्लाह गर है त.
हस् आमा.
त्यसपछि के भयो त शिवानी?
अनि त्यसपछि म इन्डियाबाट विदेश जानुपर्छ भनेर इन्डिया पुगेँ. आहा, बल्ल इन्डिया आइपुगियो. तर यहाँ त कति धेरै मान्छे, यता पनि मान्छे, उता पनि मान्छे, कति ठुल्ठुलो घर आहा। हाम्रो ठाउँमा त यति धेरै मान्छे नै हुँदैनथे। अनि कति रमाइलो पनि के, जे होस् विदेश जाने भनेर इन्डिया पनि देखियो। अब त केही दिनमा विदेश पुगिहालिन्छ नि, त्यसपछि त काम गर्ने हो, पैसा कमाउने हो, अनि आमालाई खुसी राख्ने हो। तर त्यहाँ गएर के काम गर्ने होला है मैले? मलाई गाह्रो हुन्छ कि हुँदैन काम गर्न? आजसम्म त मैले काम पनि केही गरेको छैन, काम गर्न जानिनँ भने त्यहाँको मान्छेले के भन्ने हुन् फेरि मलाई? आ, कसैले केही भन्दैन होला। अब जानेको काम त म गरिहाल्छु नि आफै पनि। अनि दाइले भनेको विदेशका मान्छे राम्रा हुन्छन् रे, उनीहरूसँग राम्रो व्यवहार गर्यो भने उनीहरूले पनि राम्रो व्यवहार गर्छन् रे, अनि धेरै पैसा दिन्छन् रे। जे होस् म अब आफैले पैसा कमाउने भए, पैसा कमाएर महिनै पछि आमालाई पैसा पठाउँछु, अनि राम्रो घर पनि बनाउँछु। आहा, सम्झिँदै कति आनन्द आउने। होइन, दाइले मलाई यो होटेलको रुममा छाडेर गएको पनि 2 घन्टा भइसक्यो, तर दाइ त अझै आइपुग्नु भएन। कहाँ जानुभएको होला? अघि त बस्दै गरे म फोन गरेर आइहाल्छु भन्नुभएको थियो। फोन गर्न त यतिका समय नलाग्नु पर्ने हो। तीन घन्टा भइसक्यो, अझै पनि दाइ आउनु भएन। कता चाहिँ जानुभएछ? के गर्ने होला? फेरि फोन गर्न पनि यहाँ नेपालको सिमै चल्दैन, मसँग यहाँको सिम पनि छैन। कसरी पो गर्ने होला? हे भगवान्, अब के गर्ने होला? बरु एकचोटि होटेलको मान्छेलाई गएर सोध्नु पर्यो, तर फेरि मलाई हिन्दी बोल्नै आउँदैन। अत्तेरिका, के गर्ने होला अब? मलाई त दिक्कै लागिसक्यो। यसरी यहाँ कोचिएर बस्नुभन्दा त बरु म प्रयास गर्छु हिन्दी बोल्ने। अनि दाइ कता जानुभएको होला भनेर सोध्छु। हो, त्यसै गर्नु पर्यो। बरु उठेर गइहाल्छु। हँ, ढोकामा त बाहिरबाट चुकुल पो लगाएको छ, तर किन प्रीतम दाइले चुकुल लगाउनु भएको होला? होइन होइन, म हराउँछु कि भनेर होला। फेरि यति कहाँ घन्टा भइसक्यो? अरे, कहाँ पुग्नु भएको होला दाइ? हँ, को आयो यो?
शिवानी, ए शिवानी।
दाइ पो आउनु भएछ। दाइ, तपाईँ यति बेलासम्म कहाँ जानुभएको थियो?
हेर न शिवानी, तिम्रै कामको लागि साथीसँग कुरा गर्दै थिएँ, उसले अहिले नै भेट्छु भने मलाई अनि भेटेर आएको।
अनि कहिले उड्ने रे म?
त्यही 1-2 दिन लाग्छ रे।
हुन्छ, अनि दाइ त्यसरी मलाई एक्लै कोठामा छोडेर कहीं पनि नजानु है।
जाँदिन, जाँदिन,
मलाई एकदमै डर लाग्छ कि।
एकछिन है, एकछिन, एउटा फोन आयो, अर्को साथीले गरेको रहेछ। एकैछिन म कुरा गर्छु। हेलो दादाजी, दादाजी नमस्कार। हाँ हाँ दादाजी, मैंने लेकर आया हूँ। बहुत बहुत बढ़िया, बहुत अच्छी।
हाँ, दाइले के लेकर आया हूँ भने होला। ल, बोल्दै फेरि बाहिर पो निस्किनु भयो। के कुरा रहेछ त्यस्तो मैले चाहिँ सुन्नै नहुने? बरु एकचोटि कान थापेर सुन्नु पर्यो।
दादाजी एकदम जबरजस्त छ, जबरजस्त फ्रेस पिस छ। पैसा मिल्यो भने त तपाईँलाई नै दिन्छु, अहिले अहिले ल्याइदिन्छु म।
के फ्रेस पिस भने होला? पैसा मिल्यो भने अहिले नै ल्याइदिन्छु भन्नुहुन्छ? लौ न, मलाई यो मान्छेले कतै बेच्नु लागेको त होइन? के भन्दैछ फेरि सुन्नु पर्यो।
दादाजी आप फिकर मत कीजिए, आप पैसा तयार कीजिए ना, मैं अभी लेकर आता हूँ इस लड़की को, बहुत अच्छी लड़की है।
हाँ, यो तो मलाई बेच्ने पो कुरा गरिरहेको छ। अब के गर्ने होला? यसले मलाई बेच्यो भने त म बर्बाद हुन्छु। हे भगवान्, आफ्नै फुपूको छोराले यस्तो गर्छ होला भन्ने त मैले विश्वास पनि लागेको थिएन। यो मान्छेले मलाई बेच्न लग्यो, अब म के गरौँ? न मैले यहाँ कसैलाई चिनेको छु, न म कसैलाई बोलाउन सक्छु। मलाई बोल्न पनि केही आउँदैन, म कता जाउँ, म के गरौँ अब? आमा, मलाई तपाईँको कस्तो याद आइरहेको छ आमा। मेरो बिरामी आमालाई मैले सुख दिन्छु भनेर विदेश जान लागेको तर मलाई त्यसले बेच्न पो ल्याएको रहेछ आमा। यो फुपूको छोराले मलाई त बेच्छु भन्छ आमा। आमा अब तपाईँ र म भेट्न नपाउनु भयो आमा। मलाई अब बेच्नु भयो तर यहाँबाट भाग्न पाए भने नि हुने नि। यहाँबाट भाग्न मिल्छ कि नकै तर कसरी भाग्ने? तर कसरी नेपाल पुग्ने? मलाई त यहाँको कुनै ठाउँ नै थाहा छैन। तर म यसरी रोएर बसेँ भने त म आफैलाई हानि गर्नु हो। जे पर्छ पर्छ, अब म यहाँबाट निस्किनै पर्छ। तर कसरी पो निस्किने होला? त्यो मान्छेले बाहिरबाट अघिको जस्तै चुकुल लगाएर गएको होला। बरु झ्यालबाट हेर्छु कतै निस्किने ठाउँ छ कि। झ्यालबाट त कतै छिर्ने ठाउँ नै छैन, के गर्ने होला? हे भगवान्, बरु एकचोटि ढोका नै खोली हेर्छु कतै खुल्लै पो छ कि। न ढोका त खुल्लै रहेछ। फोनमा बोल्ने सुरमा ढोकै लगाउन बिर्सिएको जस्तो छ। अहिले कोही पनि छैन। हो, बरु थपक्क निस्किहाल्छु। खोइ मेरो ब्याग। भागेर म यहाँसम्म आएँ। यहाँ आउँदा कति दुःख पाएँ। आज दुई दिन मैले मुखमा के पनि हालेको छैन। सर त्यो अपराधीलाई नछोड्नु है सर, त्यसलाई सजाय दिनु।
नरु बहिनी, त्यसलाई हामी जसरी भए पनि सम्हाल्छौँ।
सर म बेचिएको भए मेरो आमाको के हाल हुन्थ्यो? सर जिउँदै मर्थिन् होला है मेरो आमा। बुढेसकालमा छोरीको सारा दिन छ भनेर आशै आसमा बस्दिन होला है।
नरो बहिनी, जे हुनुभयो अनि तिमी त्यहाँबाट आउने साहस गरेर राम्रो गर्यो। अब त्यो अपराधीलाई समात्ने अनि सजाय दिने जिम्मा चाहिँ हाम्रो। बहिनी, शिवानी बहिनी, आफूलाई सम्हाल।
सर मैले न्याय पाउँछु नि है?
पाउँछौ शिवानी बहिनी, पाउँछौ। र त्यो अपराधीले अवश्य सजाय पाउँछ।
त्यो अर्काको भविष्यमाथि ख्यालबाट गर्ने मान्छेलाई जसरी भए पनि सजाय दिनुहोस् है सर।
तिमी चिन्तै नगर बहिनी, त्यसलाई जसरी पनि खोज्छौ। बरु त्यसको हुलिया कस्तो थियो त्यो सबै भन। हामी त्यसलाई सजाय धेरै छाड्छौँ। हल्दार साहब, तपाईँ एकचोटि भित्र आउनु त। ल बहिनी, त्यो मान्छेको हुलिया भन, हामी तुरन्त खोज्न गइहाल्छौँ।
सर
शिवानीको हिम्मतलाई त सेल्युट नै गर्न मन लाग्यो कि सविता झिक्री। मलाई त आफू बेचबिखनमा पर्दैछु भन्ने थाहा पाएर पनि हिम्मत हारिन, आफूले आफूलाई कमजोर बनाइन, बरु त्यहाँबाट कसरी निस्कने भन्ने बारेमा सोचे। गजब लाग्यो है त्यो चाहिँ।
त्यही त सबिन, बेचबिखनमा पर्न लागेको थाहा पाउँदा शिवानीले हिम्मत मात्र जुटाएन, आफू त्यहाँबाट निस्किन पनि सफल भए। र त्यति मात्र नभएर नै सबिन आफूलाई बेच्न लागेको आफ्नो फुपूको छोरालाई पक्राउ गर्न र कारवाही गर्नको लागि पनि कदम चाले, जुन कुरा त एकदमै राम्रो हो नि। ल उखेन भन त।
हो नि, फेरि हेर न सविता, शिवानीलाई विदेश लैजान्छु, राम्रो कमाई हुन्छ, आमा र तिमीलाई बाँकी जीवन बिताउन सहज हुन्छ भनेर प्रलोभन देखाएर आफ्नै फुपूको छोराले त्यसरी उसलाई बेच्न लागेको थियो क्या।
त्यही त सबिन, आफ्नै फुपूको छोराले शिवानीलाई बेच्न लागेको थाहा पाउँदा मलाई त कस्तो नराम्रो लागेको थियो। भने आफ्नै मान्छेलाई समेत विश्वास गर्न गाह्रो छ कि यहाँ।
हो नि सविताजीजी, तर यसो सोच त, हामीले आफ्नै मान्छे नै किन नहोस्, उसले मलाई किन सहयोग गर्न खोज्दैछ, किन नजिक हुन खोज्दैछ भन्ने कुरा त विचार पुर्याउनै पर्छ नि, हो कि होइन भन त?
त्यो त हो सबिन, तर गाह्रो साह्रो परेको बेला सहयोग गर्छु भन्दा अरू के सोचिँदैन त हामीले? तर हेर त, नसोच्दाको परिणाम आज शिवानीले कस्तो नराम्रोसँग भोग्नु पर्यो नि।
हो नि सविताजीजी, त्यही भएर त हामीले कुनै पनि व्यक्तिलाई विश्वास गर्नुभन्दा पहिले के मैले यो मान्छेलाई विश्वास गर्न सक्छु, यो मान्छे विश्वास गर्न लायक छ कि छैन भन्ने बारेमा सोच विचार चाहिँ एकदमै गर्नु जरुरी छ है।
एकदमै ठिक भन्यो कि सबिन तिमीले, यदि शिवानीले पनि त्यसरी तिमीले भनेको जस्तै उसले पहिले नै सोचेको भए अहिले आएर पछुताउनु पर्दैन थियो नि। लो किन भन त?
हो नि, हुन त ऊ बेचिनु भन्दा पहिले नै आफूलाई बचाउन सफल भए, तर विदेश गएर पैसा कमाउने, आमालाई सुख दिने, आफ्नो भविष्य राम्रो बनाउने भन्ने सपना चाहिँ पुरा गर्न पाइन।
त्यो त हो, तर हेर त सबिन, उसले हिम्मत नहारेर कोही नभएको मौका पारेर त्यहाँबाट भाग्न सफल भए र पुलिसको सहायता पनि लिए र आफूलाई बेच्न लागेको मान्छेको विरुद्धमा उजुरी गर्न पनि सफल भए।
हो नि, फेरि हेर न सविता, आजको कथाको शिवानी त एउटा प्रतिनिधि पात्र मात्र हो जस्तो लाग्छ है। यसरी विभिन्न प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्नेको संख्या अहिले धेरै नै छन् के, चाहे त्यो वैदेशिक रोजगारीको बहानामा होस्, चाहे विवाहको प्रलोभनमा होस्।
हो नि सबिन, तर नि साथी, सबै सहयोग गर्ने मान्छे नराम्रा हुन्छन् भन्ने पनि हुँदैन है, सबैलाई अविश्वास गर्ने कुरा पनि हुँदैन। तर अघि हामीले भनेको जस्तै नि, मान्छेको बारेमा हामीले खोजनीति गर्ने र त्यस्ता मान्छेको बारेमा बुझ्नु चाहिँ एकदमै आवश्यक छ है।
पक्कै पनि हो है
सबिन, कुनै पनि व्यक्तिद्वारा अर्को व्यक्तिलाई ललाई फकाई, डर त्रास देखाई, इच्छा विपरीत एक ठाउँबाट अर्को ठाउँमा लगी, इच्छा विपरीत कुनै पनि प्रकारको शोषणमूलक काममा लगाउँछन् भने त्यसलाई मानव बेचबिखन अनि ओसार पसार भनिन्छ।
हो नि, त्यति मात्रै नभएर यदि म्यान पावरले इच्छा विपरीत काम गर्न लगाएको छ भने पनि त्यो ठगी मात्र नभएर बेचबिखन नै हो है झिग्री। त्यस्तै श्रम शोषणसँग सम्बन्धित विषय पनि मानव बेचबिखनसँग सम्बन्धित विषय नै हो है झिग्री।
हो नि, र सबिन, पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन भएको छ जस्तो लाग्छ कि मलाई त। पहिले आफन्त बनेर काम लगाइदिन्छु भनेर या त नक्कली विवाह गरेर लैजाने अनि पछि बेचबिखन गरेको सुनिन्थ्यो, तर आज भोलि त पढे लेखेकै मान्छेलाई वैदेशिक रोजगारीको लागि अमेरिका, अस्ट्रेलिया, युरोपियन कन्ट्रीहरूमा लैजाने, राम्रो काम लगाइदिने बहानामा बेचबिखनमा परिरहेका छन् नि।
हो नि, तिमीले भनेको कुरा मेरो पनि समझ छ है। युरोपियन कन्ट्री लगायत अमेरिका, अस्ट्रेलिया जाने भनेपछि हामी हुरुक्कै हुन्छौँ अनि जस्तो सुकै काम गर्न पनि तयार हुन्छौँ क्या। तर सहयोग गर्ने व्यक्ति को हो, किन म नेपालबाट नगएर तेस्रो मुलुकबाट जाँदैछु, गैर कानुनी तरिकाबाट जाँदा म कस्तो जोखिममा पर्न सक्छु भनेर कहिले सोच्दैनौ क्या।
त्यही त सबिन, हेर न, मैले केही समय पहिले कान्तिपुर दैनिकमा एकजना दाङको युवाको कथा पढेको थिएँ कि। उनी दलाल मार्फत तेस्रो मुलुक हुँदै अमेरिकाका लागि हिँडेका थिए, तर झन्डै 4 वर्ष अमेरिकाको जेलमा बसेर अहिले नेपाल फर्किए। न त अहिले उनीसँग पैसा छ, न त लैजाने दलालको टुङ्गो नै।
यही कुराबाट पनि के बुझ्न सकिन्छ भने नि, जो कोही पनि बेचबिखनमा पर्न सक्छन्, जो कोही पनि जोखिममा छन् भनेर, होइन त सविता झिग्रे?
पक्कै पनि हो नि सबिन, र यसरी ललाई फकाई गरेर लैजाने दलालले यौन तथा शारीरिक हिंसाको लागि धेरै जसो यौन कर्मी बनाउन बेचबिखन गरेको पाइन्छ। इच्छा विपरीत जबरजस्ती काम गराउन, एउटा काम भनेर अर्को काम गर्न लगाउने, जबरजस्ती विवाह गराउने, जोखिमपूर्ण क्षेत्रमा प्रयोग गर्नको लागि अनि मानव अङ्गको जस्तै किडनी बेच्नको लागि, अपाङ्ग बनाई माग्ने काम गराउनको लागि पनि मानव बेचबिखन गरेको पाइन्छ कि।
हो नि, र बीबीसी न्युजका अनुसार केही वर्ष अघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्र बेचबिखनको जोखिममा पर्ने गरेका थिए भने पछिल्ला 4-5 वर्ष यता चाहिँ सहरकै शिक्षित महिला, पुरुष, बाल बालिका सबै बेचबिखनको जोखिममा पर्न थालेका छन् भनेर उल्लेख गरेका थियो क्या।
हो नि, अझ विशेष गरी त किशोरावस्थामा रहेका व्यक्तिहरू बेचबिखनको जोखिममा हुन्छन्। किशोरावस्थामा मान्छे एकदमै चञ्चल स्वभावको हुन्छ, घरि के गर्न मन लाग्ने घरि के गर्न मन लाग्ने हुन्छ, अनि जो कोही व्यक्तिले पनि केही भन्ने बित्तिकै सहजै पत्याउने, उसलाई विश्वास गर्ने भएकाले पनि उनीहरू जोखिममा हुन्छन् भनेर विभिन्न रिसर्चहरूले पनि देखाएको छ कि सबिन।
हो नि, बरु सविता, प्रदेश नम्बर 2 मानव बेचबिखनको अवस्था कस्तो छ, त्यहाँको प्रहरी प्रशासनले मानव बेचबिखन रोक्नको लागि के कस्तो कदमहरू चालेको छ भन्ने बारेमा हाम्रा संवाददाता झिग्रे रञ्जित यादवले रेडियो रिपोर्ट पठाउनु भएको छ, बरु त्यही नै सुन्नु हुँदैन?
भइहाल्छ नि सबिन, सुनौ है त साथी, हाम्रा संवाददाता रञ्जित यादवले पठाउनु भएको यो रिपोर्ट।
विभिन्न अध्ययन अनुसार हात हतियार र लागु पदार्थ ओसार पोसार पछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्दछ। यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ। पछिल्लो 1 वर्षमा प्रदेश 2 मात्र मानव बेचबिखनको अवस्था बारे प्रकाश पार्दै अनौपचारिक सेवा केन्द्र इन्सेक प्रदेश 2 संयोजक राजु पासवान,
2019 अहिले हामीले प्रारम्भिक तथ्याङ्कको आधारमा हामीले भन्नु पर्दाखेरि बालिका देश किखनकोमा चाहिँ 5 बालिका चाहिँ पीड़ित भएको देखिन्छ। त्यस्तै पहिला देश किखनको घटनामा 9 महिला चाहिँ पीड़ित भएको छ। वास्तवमा भन्नुभन्छ भने यो देश किखनको घटना प्रवेश 2 छ।
गरिबी सम्बन्ध विच्छेद भई छुट्टिएर बसेकी महिला तथा श्रीमान विदेशिएपछि एक्कली भएकी महिलालाई दलालहरूले आर्थिक प्रलोभनमा पारी भारत हुँदै खाडी मुलुकमा समेत बेच्न लैजाने गरेको भेटिएको छ। किशोरीको तुलनामा पछिल्लो समय विवाहित महिलाहरूलाई काम दिलाइदिने भन्दै भारतको विभिन्न शहरमा लैजाने गरेको बताउनुहुन्छ फेरि पनि एनसेक प्रदेश 2 संयोजक राजु पासवान।
प्रवेश 2 खुला सिमानाका कारणले गर्दाखेरि यो देश किखनको घटना चाहिँ गरिबी अशिक्षा र चेतनाको कमी बेरोजगारीको कारण चाहिँ उनीहरूलाई चाहिँ सजिलैसँग झुटा आश्वासन दिएर विवाह गरिदिन्छु भनेर राम्रो रोजगारी लगाइदिन्छु भनेर चाहिँ इन्डियामा लाने इन्डियाबाट खाडी मुलुक लाने त्यस्ता खालका चाहिँ सूचनाहरू आउने गरेछ।
खुला सीमा भएका कारण सुरक्षा व्यवस्थामा केही चुनौतीपूर्ण रहेको र प्रहरी सक्रियता बढाएर अपराध नियन्त्रणको निरन्तर प्रयास भइरहेको प्रदेश 2 प्रमुख प्रहरी उपेक्षक जय कोटाले बताउनुहुन्छ।
मानव जीवनको सम्बन्धमा अब यो नेपाल भारतको खुल्ला सीमाको कारणमा विभिन्न बर बाना बनाएर चाहिँ अब केलीबेटीहरू जीवन हुने अवस्था चुनौती हो। त्यसका लागि चाहिँ अब प्रहरीले अब सबैभन्दा ठुलो कुरो जनचेतना फैलाउने होइन शिक्षा पढाइ गर्ने काम गरिरहेको छ। सम्पूर्ण स्थानीय तहहरू हाम्रो साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न युनिटहरूले तल्लो तहसम्मको युनिटहरूले पनि दैनिक रूपले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू त्यो मानव जीवन सम्बन्धमा जनचेतना फैलाउने काम गरिरहेको छ। बोर्डरहरूमा चाहिँ त्यसरी देश जीवन हुन सक्ने अवस्थाको चाहिँ
मानव बेचबिखनको रोकथामको लागि युवा युवती तथा किशोर किशोरीहरूको मुख्य भूमिका के हुन सक्छ भनी सोद्धा प्रदेश 2 युवा तथा किशोर किशोरीहरूको जवाफ यस्तो छ।
कौवाले कान लग्यो भन्दैमा कौवाको पछि लाग्ने होइन, हामीले कान छाम्नु पर्दछ। त्यस्तै कसैले प्रलोभनमा देखायो भने हामीले उसको प्रलोभनमा पर्ने होइन, बल्कि ऊ मान्छे कस्तो हो, उसको समाजमा कस्तो भूमिका रहेको छ, केही नराम्रो काम गरेको छ कि नै त्यो बुझ्ने हो, जसले गर्दा हामी बेचबिखन नपर्न सक्छौँ।
हामी कतै गइरहेका छौँ भने उसमाथि शङ्का लाग्यो, उसले कहिले मानव बेचबिखन गरिरहेको छ भने तुरन्त हामीले प्रहरीकोमा जानकारी गराउन सक्छौँ। त्यस्तै हामीले गाउँ गाउँमा गएर बुढापाकाहरूलाई अनभिज्ञहरूलाई ज्ञान दिन सक्छौँ।
प्रदेश 2 मानव बेचबिखनको घटना बढेकै पाइएको छ। सरकारले स्वदेशमै रोजगारीको अवस्था सृजना गरे वा यस विषयमा विद्यालय तथा गाउँ गाउँमा तीनै तहका सरकार मिली जनचेतनामूलक कार्यक्रमको आयोजना गरे यसमा कमी ल्याउन सकिन्छ। साथीसँग मनका कुराका लागि प्रदेश 2 रञ्जित यादव।
संवाददाता साथी रञ्जितलाई धेरै धेरै धन्यवाद। 2 प्रदेशमा मानव बेचबिखनको तथ्याङ्क, प्रहरीको कार्ययोजना सँगसँगै किशोर किशोरीको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा समेटेर रिपोर्ट तयार गरेर पठाउनु भएकोमा
पक्कै पनि सविताजी, यो त भयो 2 प्रदेशको अवस्था। समग्र देशकै मानव बेचबिखनको बारेमा कुरा गर्ने हो भने नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार चाहिँ पछिल्लो आर्थिक वर्षमा मानव बेचबिखन विरुद्धको उजुरी 305 रहेको थियो है।
त्यस्तै गत आर्थिक वर्ष 2074-75 र 75-76 चैत मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने प्रदेश नम्बर 5 सबैभन्दा बढी 122 र प्रदेश नम्बर 1 87 मानव बेचबिखनको घटनाको उजुरी परेको देखिन्छ। त्यस्तै काठमाडौँ उपत्यकामा चाहिँ 60 र समग्र प्रदेश 3 अन्तर्गतका अन्य जिल्लाहरूमा 35 मानव बेचबिखनका घटनाको उजुरी परेको देखिन्छ।
त्यस्तै नै झिरी, मानव बेचबिखन विरुद्धको उजुरीहरूको विगत 5 तथ्याङ्कलाई हेर्ने हो भने कुल पीडित 1489 मध्ये सबैभन्दा धेरै 640 लोभ लालच देखाएर 502 ललाइ फकाइ गरिएको भनेर मानव बेचबिखन प्रतिवेदक 2076 उल्लेख गरिएको छ।
र सोही तथ्याङ्कका अनुसार मानव बेचबिखनका लागि नक्कली विवाह 3.16%, रोजगारीका लागि 3.90% र विदेश घुम्ने बहानामा 2.35% रहेको देखिन्छ।
हो नि सविताजी, अहिले भर्खरै हामीले भनेको तथ्याङ्कले चाहिँ हाम्रो देशमा मानव बेचबिखनको अवस्था कस्तो छ भनेर देखाउँछ। बरु यसलाई रोक्नको लागि चाहिँ हाम्रो देशमा के कस्तो कानुन छ त्यसको बारेमा नै कुरा गरौँ न, हुँदैन?
तिमीले एकदमै राम्रो कुरा गर्यौ कि सबिन। तर सुन न, कानुनको बारेमा हामीले भन्नुभन्दा पनि मैले सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालसँग यसको बारेमा कुरा गरेको छु। बरु उहाँकै कुरा सुनौ न, हुँदैन?
भइहाल्छ नि सविताजी,
2064 सालमा विधायिकाले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन जारी गरेको छ र उक्त कानुन अनुसार स्पेसली दुईटा कुरालाई चाहिँ कसुरका रूपमा स्वीकार गरिएको छ, एउटा मानव बेचबिखनको कुरा र अर्को मानव ओसार पसारको कुरा। बेचबिखन भन्नाले बेच्ने वा किन्ने, त्यसै गरी वेश्यावृत्तिमा लगाउने कुरालाई मानव बेचबिखन हो भनेर कानुनी व्यवस्था गरेको छ र कसैले प्रचलित कानुन बमोजिम बाहेक कसैको शरीरको अङ्ग झिक्ने कार्य गर्यो भने त्यो कार्य पनि मानव बेचबिखन हो भनेर कानुनले परिभाषा गरेको अवस्था छ। मानव बेचबिखन भइसकेको अवस्थामा चाहिँ 20 वर्षसम्म कैद सजाय हुन सक्ने र जरिवानाको सजाय हुन सक्ने गरी कानुनी व्यवस्था रहेको छ। त्यसै गरी मानव ओसार पसारका सन्दर्भमा पनि कानुनी व्यवस्थाहरू रहेको देखिन्छ। मानव बेचबिखन ओसार पसार ऐनले अर्को समेटेको क्षेत्र भनेको वेश्यागमनको कुरा हो। हाम्रो प्रचलित कानुनमा वेश्यावृत्ति गर्ने कुरालाई चाहिँ निषेध गरिया छ। कसैले म राजी खुसीले वेश्यागमन गर्छु, वेश्यावृत्ति फैलाउँछु भनेर त्यो कार्य गर्न पाउँदैन। यदि त्यो गर्यो भने त्यो मानव बेचबिखनको कसुर मानेर कानुन बमोजिम कारवाही हुने, सजाय हुने व्यवस्था चाहिँ हाम्रो कानुनले गरेको छ। सजायको कुरा गर्दा त्यो अपराधको प्रकृति अनुसार फरक फरक सजाय हुने व्यवस्था कानुनमा रहेको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐनको दफा 15 हेऱ्यौँ भने हामीले विभिन्न प्रकृतिको सजायहरू त्यहाँ हेर्न पाउँछौँ। मानिस किन्ने वा बेच्ने कार्य कसैले गरेका छ भने 20 वर्ष कैद र 2,00,000 रुपियाँ जरिमाना गर्नुपर्छ भनेर कानुनी व्यवस्था रहेको छ। त्यसै गरी फाइदा लिएर वा नलिएर कसैले वेश्यावृत्तिमा लगाएको छ भने कसुरको मात्रा अनुसार 10 वर्षदेखि 15 वर्षसम्म कैद सजाय हुने व्यवस्था कानुनमा रहेको छ। वेश्यागमन गर्नेलाई 3 महिनासम्म कैद हुने व्यवस्था छ भने ओसार पसारतर्फ हेर्दाखेरि विदेश लगेको अवस्था छ भने 15 वर्षदेखि 20 वर्षसम्म कैद सजाय हुन्छ र नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लगेको अवस्था छ भने 10 वर्षदेखि 12 वर्षसम्म कैद सजाय हुने व्यवस्था चाहिँ कानुनले गरेको छ। त्यस्तो व्यवस्थित स्रोत नै त हामीसँग उपलब्ध नहोला, तर एउटा अभियोजनकर्ताको हिसाबले सरकारी वकिल कार्यालयमा रहेर दिनदिनै काम गर्दाखेरि पनि हामीले देखिरहेको विषय यसमा के छ भन्दा युवा अवस्थाका चाहिँ युवतीहरू बेचबिखनमा पर्ने गरेको छ। कतिपय सन्दर्भमा हामीले पुरुष व्यक्तिहरू युवकहरू पनि बेचबिखनमा परेको तथ्य पनि आएको छ। नेपालभित्रै हामीले युवकहरूलाई बेचबिखन गरिएको सन्दर्भमा पनि केही मुद्दाहरू चलेको छ। तर नेपालको सन्दर्भमा हेर्दाखेरि अधिकांश केसहरूमा कस्तो देखिन्छ भन्दा युवतीहरूलाई विभिन्न प्रलोभनले आर्थिक अवस्थाका कारणले उनीहरू घरबाट एउटा रोजगारीको खोजीमा रहेको युवतीहरू राम्रो काम दिलाइदिने र विभिन्न खालका प्रलोभनहरू कतिपय अवस्थामा विवाह गर्छु भन्ने प्रलोभन दिएर पनि यहाँबाट भारत र कतिपय तेस्रो मुलुकहरूमा लगेर बेचबिखन हुने गरेको तथ्यहरू देखिएको छ। जति पनि किशोर किशोरीहरू यो कार्यक्रम सुनिरहनु भएको छ, पहिलो कुरा तपाईँहरूलाई के अनुरोध गरौँ भन्दा कसैले तपाईँलाई कुनै चिजको प्रलोभन देखाउँछ भने त्यो प्रलोभन पछाडिको कारण के होला भनेर जान्ने कोसिस गर्नुहोस्। तपाईँलाई जहाँनिर शङ्का लाग्छ त्यो विषयलाई तपाईँहरूले क्लियर गर्नुहोस्। प्रहरीमा उजुरी गर्न सक्नुहुन्छ, आफू सुरक्षित हुनुहोस् र तपाईँहरू जस्तै अरू किशोर किशोरीहरूलाई सुरक्षित बनाउनुहोस्।
मानव बेचबिखन विरुद्ध हाम्रो देशमा भएको कानुनको बारेमा जानकारी दिनुभएकोमा डुमराज खनाललाई धेरै धेरै धन्यवाद।
अनि साथी, हाम्रो देशमा यति राम्रो कानुन छ, त्यसैले तपाईँले कतै बेचबिखन भएको देख्नु भएको छ या त तपाईँलाई कोही मान्छे प्रति शङ्का लागेको छ या कोही मान्छे जोखिममा छ जस्तो लागेको छ भने नजिकैको प्रहरी या त प्रहरीको नम्बर 100 फोन गरेर घटनाको बारेमा जानकारी गराउनु होला है।
हो नि, र त्यो सँगसँगै माइती नेपालको टोल फ्री नम्बर 1660019999 नम्बर फेरि भन्छु है जिग्री, 1660019999 हो। यसमा तपाईँले फोन गरेर आफ्नो कुराहरू चाहिँ भन्न सक्नुहुन्छ है।
पक्कै पनि। र हामीले किन जानकारी गराउनु पर्छ भने नि साथी, हामीलाई मानव बेचबिखन गर्न सक्ने मान्छेले मैले लगेको मान्छेले राम्रो काम पाएको छ, उसले यति पैसा कमाउँछ, यस्तो छ उस्तो छ भनेर प्रलोभनमा पार्न सक्छन्, हामीलाई विभिन्न सपनाहरू देखाउन सक्छन्। त्यसैले पनि यो मान्छे कस्तो खालको हो के हो भनेर हामीलाई शङ्का लाग्ने बित्तिकै जानकारी चाहिँ गराउनु पर्छ है।
हो जिग्री, त्यही भएर कसैको प्रलोभन वा सल्लाह एकै पटकमा नमानिहाल्ने, कतै जानको लागि के गर्नको लागि निर्णय गर्नु अगाडि चाहिँ आफ्ना साथीभाइ परिवार सबैसँग छलफल गर्ने, त्यस्तै वैदेशिक रोजगारीको लागि जान लागेको हो भने कम्तीमा 2 वा 3 वटा म्यान पावर कम्पनीहरूमा गएर आफू जान लागेको देश काम र अन्य कुराको बारेमा सम्पूर्ण जानकारी चाहिँ लिनु होला है जिग्री।
त्यति मात्र नभएर नि साथी, नेपाल सरकारले मान्यता दिएका देशहरूमा बाहेक अन्य देशहरूमा सकेसम्म नजाने, नेपालको एयरपोर्ट बाहेक अन्य देशको एयरपोर्टबाट जानु पर्ने भयो भने किन अरू देशबाट जान लागेको हो भनेर प्रश्न चाहिँ सोध्ने गर्नुपर्छ। किनकि अन्य देशबाट जाँदा तपाईँको रेकर्ड बस्दैन, केही गरी रेकर्ड बसिहाल्यो भने पनि तपाईँलाई समस्या पर्दा कानुनी सहयोग पाउन असजिलो हुन सक्छ।
हो नि, त्यसैले एक पटक होइन धेरै पटक सोच विचार गर्नु होला किनकि एउटा सानो गलत निर्णयले पनि हाम्रो जीवन बर्बाद हुन सक्छ। त्यही भएर चाहिँ आफूले देखेका घटनाको बारेमा प्रहरीलाई या सम्बन्धित निकायलाई खबर गर्न चाहिँ नभुल्नु होला, किनकि मानव बेचबिखन रोक्ने त हाम्रै दायित्व हो नि, हैन र झिग्रे?
पक्कै पनि। र त्यो सँगसँगै साथी, मानव बेचबिखनको बारेमा आफूले जानेको बुझेको कुरा आफ्नो परिवार, साथीभाइ, छिमेकीलाई सिकाउन नभुल्नु होला, किनकि उहाँहरूले पनि बुझ्नुभयो र जान्नुभयो भने त त्यस्तो जोखिमबाट आफू पनि बस्न सक्नुहुन्छ र अरूलाई पनि बचाउन सक्नुहुन्छ नि, हैन र?
पक्कै पनि हो नि। र त्यति मात्रै नभएर आफ्नो गाउँठाउँमा बेचबिखनको बारेमा जनचेतना फैलाउने खालको सडक नाटक, विभिन्न किसिमको प्रतियोगिता, पोस्टर पम्पलेट टास्ने, र्याली गर्ने जस्ता कामहरू पनि गर्न सक्नुहुन्छ नि, हैन र?
पक्कै पनि। र साथी, तपाईँलाई थाहै होला मानव बेचबिखन भनेको एउटा सामाजिक र कानुनी अपराध हो। यो सामाजिक र कानुनी अपराधलाई आफ्नो गाउँठाउँबाट सधैँका लागि हटाउनको लागि हामी युवा र किशोर किशोरी नै लागि पर्नु पर्छ। त्यसैले अरूको बाटो हिँड्नु भन्दा पहिले आफैले नै केही गरौं। तपाईँलाई साथ दिने हातहरू पक्कै पनि एउटा एउटा गरेर थपिँदै जानेछन्, हैन त सबिन?
हो नि, तपाईँको अभियानमा हाम्रो, तपाईँको समाजको र नेपालको कानूनले अवश्य साथ दिनेछ भन्दै आजको लागि भिवाई प्रश्न सोध्नको लागि करुणालाई बोलाउने हो कि सविता?
भइहाल्छ नि सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, तपाईँलाई यो हप्ताको भिवाई प्रश्न सोध्न आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा, र यो हप्ताको भिवाई प्रश्न रहेको छ मानव बेचबिखन सम्बन्धी। आजको कार्यक्रममा हामीले गरेको छलफल तपाईँलाई कतिको सान्दर्भिक लाग्यो र किन? प्रश्न फेरि एक पटक भन्छु, मानव बेचबिखन सम्बन्धी आजको कार्यक्रममा हामीले गरेको छलफल तपाईँलाई कतिको सान्दर्भिक लाग्यो र किन? यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस्, VOY लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो मनमा लागेको विचार सर आफ्नो नाम ठेगाना सहित लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
समस्या तपाईँको सुझाव हाम्रो
अब पालो चिट्ठी, इमेल र SMS को
साथीलाई साथीको सल्लाह।
जिग्री, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो रेडियो कार्यक्रम साथी सम्मानका कुरा, र तपाईँलाई साथ दिइरहेको छ तपाईँको आफ्नै जिग्री सविन र सविताले।
र साथी, अब पनि कार्यक्रममा पालो भएको छ तपाईँले नै पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गर्ने स्तम्भ साथीलाई साथीको सल्लाह। बरु सविन, आज को साथीको समस्या या जिज्ञासा छ फटाफट सुनाइहाल न।
ल ल सविताजी, मसँग चाहिँ एकजना जिग्रीको समस्या छ र उहाँ लेख्नुहुन्छ, मेरो यौन चाहना दिन प्रतिदिन बढ्दैछ, यही कारणले गर्दा मनमा पनि नकारात्मक कुरा मात्रै खेल्छ, यस्तो बेलामा मैले के गर्ने होला, समस्या समाधानको उपाय बताइदिनु होला भन्नुभएको छ।
हामीले आफ्नो समस्या पठाउनु हुने साथी, सुरुमा त तपाईँलाई धेरै धेरै धन्यवाद हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या सेयर गर्नु भएकोमा।
पक्कै पनि, किनभने झिग्री कति झिग्रीलाई अप्ठ्यारो मानेर वा भनौँ न मैले कसैलाई सुनाएँ भने सोधेँ भने नराम्रो पो मान्ने हुन् कि भनेर मनमै राखेर बस्नुहुन्छ, जसले गर्दा समस्यामाथि समस्या थपिन्छ। तर तपाईँले चाहिँ कति मजाले आफ्नो कुरा हामीलाई चाहिँ निर्धक्क भएर भन्नुभएको, त्यो चाहिँ साह्रै मजा लाग्यो है।
सही हो। र साथी, मलाई त के लाग्छ भने नि तपाईँले समस्या समाधानको लागि सुरुवात पनि गरिसक्नु भएको छ, र त्यो कसरी भने नि आफूलाई भइरहेको समस्याको पहिचान गर्नुभयो र यो समस्या समाधान मैले गर्नुपर्छ है भनेर समस्या समाधानको उपाय पनि खोज्नुभयो, र यही नै त हो नि समस्या समाधानको पहिलो खुड्किलो, हैन त सबिन?
हो नि। र झिग्री, तपाईँलाई यस्तो प्रकारको भावना हुँदा कति नराम्रो लागिरहेको छ भनेर हामी बुझ्न सक्छौँ, तर नि झिग्री तपाईँ आत्तिहाल्नु चाहिँ पर्दैन है, किनकि मनमा यौन चाहना आउनु, यौन सम्बन्ध प्रति जिज्ञासा पैदा हुनु भनेको एउटा सामान्य र प्राकृतिक प्रक्रिया हो। जसरी हामीलाई भोक लाग्दा खाना, निन्द्रा लाग्दा सुत्न आवश्यक हुन्छ, त्यसरी नै यौन चाहना भनेको नि शरीरलाई आवश्यक पर्ने कुरा हो।
पक्कै पनि। र साथी, यौन चाहनाको भाव तपाईँलाई मात्र नभएर धेरै जनालाई आइरहेको हुन्छ, त्यसले यस्तो चाहना बढ्दैमा असर पुर्याउला, ला म त बर्बाद भए भन्ने चाहिँ हुँदैन। तर याद गर्नुपर्ने कुरा के छ भने साथी, आवश्यकता भन्दा बढी समय यसैको बारेमा सोचेर आफ्नो दैनिक क्रियाकलाप, परिवारसँगको सम्बन्ध, आफ्नो पढाइ र करियरलाई बाधा पुर्याउनु चाहिँ राम्रो होइन है।
हो नि। र झिग्री, हामीले अघिल्लो हप्ता यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएको डाक्टर राजेन्द्र भद्रासँग यौन जिज्ञासा तथा हस्तमैथुनको बारेमा कुराकानी गर्दा पनि उहाँले भन्नुभएको थियो कि मनमा यौन चाहनाको भावना आउनु गलत होइन, तर यौन चाहना छ भन्दैमा आफ्नो अन्य काम र दैनिकीमा चाहिँ असर पुर्याउनु हुँदैन भनेर भन्नुभएको थियो क्या।
हो नि सबिन। र साथी, तपाईँलाई यौन चाहना दिनदिनै बढेर गाह्रो भइरहेको छ भने तपाईँले आफूलाई बिजी पनि राख्न सक्नुहुन्छ, र त्यो कसरी भन्दा नि साथी, आफूलाई मनपर्ने काममा सक्रिय भएर, जस्तै कि तपाईँलाई किताब पढ्न, फिल्म हेर्न, घुम्न मनपर्छ भने त्यस्ता क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ।
र त्यो कसरी भनेदेखि नि झिरी, आफूलाई मनपर्ने काममा सक्रिय सहभागिता भइरहँदा मनमा यौन सम्बन्धी नकारात्मक ख्यालहरू कम हुँदै जान्छ र तपाईँलाई त्यसले गर्दा समस्या पनि त निम्तिँदैन नि।
पक्कै पनि। र अर्को कुरा नि साथी, तपाईँले आफ्नो घर परिवारका सदस्य वा आफ्नो मनमिल्ने साथीसँग समय बिताउनु भयो भने पनि मनमा नकारात्मक कुराहरू आउँदैनन्, अनावश्यक रूपमा यौन चाहना पनि बढ्दैन, होइन त साथी?
हो नि र झिग्री, यदि तपाईँलाई दिन प्रतिदिन यौन चाहना बढ्दै गएर गाह्रो भइरहेको छ भने तपाईँले एकपटक यौन तथा प्रजनन स्वास्थ्यका विशेषज्ञसँग पनि परामर्श लिन सक्नुहुन्छ, जसले गर्दा तपाईँलाई सहज महसुस पनि हुन्छ नि।
पक्कै पनि। र साथी, तपाईँले आफ्नो उमेर त उल्लेख गर्नु भएको छैन, तर पनि यदि तपाईँ किशोरावस्थामा हुनुहुन्छ भने पनि अहिले नेपाल सरकारले नेपालका धेरै जस्तो स्वास्थ्य चौकीमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिरहेको छ, जहाँ तपाईँको गोपनीयता पनि सुरक्षित राखिन्छ। हो, त्यहाँ गएर पनि आफ्नो समस्याको बारेमा कुराकानी गरेर परामर्श लिन सक्नुहुन्छ है।
हो नि। र अर्को कुरा नि झिगरी, यौन सम्बन्धी जिज्ञासा हुँदैमा तपाईँलाई कसैले पनि नराम्रो सोच्दैन। हामीले जति धेरै यौन तथा प्रजनन स्वास्थ्य तथा जिज्ञासाको बारेमा खुलेर कुरा गर्यौँ, त्यति नै हामीमा नकारात्मक भावनाहरू हट्दै हिंता बोध कम हुन जान्छ क्या।
हो, त्यसैले साथी खुलेर कुरा गर्नु होला र आफूले चाहिने जानकारीहरू पनि प्राप्त गर्नु होला, जसले गर्दा कुनै किसिमको गलत कार्यबाट बस्न र सही समयमा सही निर्णय लिनको लागि सक्षम हौ।
पक्कै पनि। ल त जिग्री, हामीले दिएका सुझाव तथा सल्लाह तपाईँलाई उपयोगी भयो वा भएन भनेर लेखी चाहिँ पठाउनु होला है, र तपाईँ छिट्टै नै यो समस्याबाट बाहिर निस्किनु होला भनेर हामी सबैजना साइल सम्मको कुराको टिमको तर्फबाट धेरै धेरै शुभकामना छ है। सविता, अब चाहिँ कार्यक्रमबाट बिदा पो माग्ने हो कि?
ल सबिन, अहिले नै बिदा माग्ने र भन्या, झन् तिमी र हाम्रो साथीलाई एउटा कोसेली सुनाउँछु भनेर सोचिरहेकी थिए।
ओहो सविता जिग्री, के हो र त्यस्तो कोसेली?
अब के कोसेली हुनु सबिन, हाम्रो फेसबुक पेजमा हाम्रो साथी सुशीला मुखिया सुमलले एउटा रचना पठाउनु भएको छ के, हो त्यही सुनाउँछु भनेको।
ए, सुनाइहाल नि त त्यसपछि जिग्री र मलाई पनि।
ल ल सबिन, लट्ठै पार्ने तिम्रो बोली सुनिरहन मन लाग्छ, तिम्रै बारे विघ्न सपना बुनिरहन मन लाग्छ। म पनि सक्छु मायाको अभिव्यक्त गर्न, म पनि सक्छु मायाको अभिव्यक्त गर्न, नदेखाई तिम्रो माया थुनिरहन मन लाग्छ। थुप्रै देखे सुन्दर मन र मुहार भएको मान्छे यहाँ, थुप्रै देखे सुन्दर मन र मुहार भएको मान्छे यहाँ, तर मनको मालिक तिमलाई नै चुनिरहन मन लाग्छ। समय र परिस्थितिले जस्तो सुकै खेल खेलोस्, समय र परिस्थितिले जस्तो सुकै खेल खेलोस्, नओइलाउने मायाको फूल उनिरहन मन लाग्छ।
वाह जिग्री वाह, यति राम्रो रचना पठाउनु भएकोमा जिग्री सुशीला मुखिया सुमनलाई धेरै धेरै धन्यवाद छ है। आगामी दिनमा पनि हामीलाई यसरी नै आफ्नो रचनाहरू पठाउँदै गर्नु होला है।
पक्कै पनि। र साथी, तपाईँ पनि आफ्नो लेख रचनाहरू हामीलाई पठाउन चाहनुहुन्छ र तपाईँ जस्तै अन्य साथीलाई आफ्नो रचना सुनाउन चाहनुहुन्छ भने हामीलाई हाम्रो कार्यक्रमको स्तम्भ जीवन भोगाईमा पठाउनुहोला। हामी तपाईँको रचनालाई तपाईँकै नाम दिएर कार्यक्रममा पालै पालो प्रसारण गर्नेछौँ।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
आजको लागि बिदा मागेर जाने बेला पनि भइसकेको छ, त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने एनटिसी प्रयोग गर्ने साथीका लागि 1660010045 र एनसेल प्रयोग गर्ने साथीका लागि 9815720000 हो यो नम्बरमा फोन गरेर आफूलाई लागेको कुरा निशुल्क रूपमा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है जिग्री।
त्यस्तै तपाईँले फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440
साथै हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै आजको लागि भने साथीसँग मनका कुराको सबै साथी रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हँसिले रसिले नि चिटिक्क परेको प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।